نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم سينوبسيس اوف قران قران کی جھلکیاں ولقد يسرنا القران للذكر فهل من مدكر آج اس سیریز میں ہم پارا نمبر 7 و اذا سمعوا کریں گے اس پورے پارے کے سینوپسس لے لیتے ہیں یہ پارا بھی دو حصوں میں مبنی ہے پہلا حصہ یہ بہت اہم ہے اس کو آپ نوٹ کریں گے پہلا حصہ سورۃ مائدہ کی آخری 32 آیات پہ محیط ہے جس میں تین باتیں ہیں نمبر ایک حبشہ کے نصارہ کی تعریف کی جا رہی ہے شروع کی آیتیں بڑی پیاری ہیں پھر حلال اور حرام کے چند مسائل ہیں اور آسمانی دسترخوان یعنی مائدہ جیسے بنی اسرائیل پہ منو سلوہ اترا تھا تو کیا مائدہ اترا تھا کہ نہیں اترا تھا اس کا تذکرہ ہے پھر اس کا دوسرا حصہ سورۃ الانعام کی 110 آیات پہ مشتمل ہے جس میں بس تین باتیں ہیں جو پورے دین کا خلاصہ ہے جو کہ مکی دور میں نازل ہوا تھا توحید رسالت اور قیامت آئیے دیکھتے ہیں سورۃ مائدہ کی آیت 83 سے یہ پارہ ہمیں کیا کہتا ہے وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ آیت 83 سے 86 میں عیسائی وفد کا اعتراف حق ہے اور آیت 87 سے 88 حلال کو حرام کر لینا بھی جرم ہے اور آیت 89 قسموں کا کفارہ اس کو نوٹ کیجئے بچوں کو بھی یاد کرا دیں قرآن میں کہاں لکھا ہے کہ قسم کھا لو تو توڑیں تو کیا کریں اکثر لوگ سوال بھی پوچھتے ہیں تو آیت 89 کا نمبر نوٹ کیجئے قسموں کا کفارہ ہے آیت 90 سے 92 میں شراب اور جوئے کی حتمی حرمت ہے سیکنڈ پارہ پھر ففتھ پارہ اور آیت 7 پارے میں یا ایھا الذین آمنوا انما الخمر والمیسر کہہ کر حتمی طور پہ یعنی کمپلیٹ اس کی حرمت آ گئی پھر بھی لوگ کہتے ہیں شراب حرام نہیں پھر بھی کچھ نہیں آج کا دور کل کا دور نہیں کیا سیکھا کہ کوئی بھی غلط کام پہلے کیا ہے تو توبہ کریں نیکیاں کریں پچھلی خطائیں معاف ہو جائیں گی اور یہ جو شروع کی آیتیں نجاشی والی یہ بھی ایمان کی بلندی اور انشاءاللہ اس سال پارے کے شروع میں انہی پہ بات ہوگی ہر پارے میں نا ایک خاص سلاٹ چیک کرتی ہوں اس پارے کا یہ بن رہا ہے کیونکہ ایمان ایک کھویا ہوا بچہ ہے جب بندے کو اللہ کی محبت آ جاتی ہے نا تو وہ کہیں بھی قرآن سنتا ہے تو اس کو ایسے ہی لگتا ہے جیسے ایئرپورٹ پہ آپ اپنے کسی بچھڑے کو مل کے رو پڑتے ہیں نا آپ کی روحوں کو آپ کو خود بھی نہیں پتہ کہ آپ میں سے کس کی روح اس دفعہ سرشار ہونے والی ہے بلیو می نو ون نوز تو لہٰذا ہمیشہ لوگوں تک بھی پیغام پہنچائیں اور پر امید رہیں اور اپنے بارے میں بھی پر امید رہیے پھر آیت نمبر 93 میں اللہ تعالیٰ کی قربت تقویٰ سے حاصل ہوتی ہے 94 سے 95 جس چیز میں دل پڑا ہوتا ہے آزمائش بھی اس میں آتی ہے اس لیے اپنے بچوں کو دلوں میں مت رکھیے ایک بیٹا ہے تو اس کو دل سے نکال کے باہر پھینکیے اگر ایک بیٹی ہے یا چار میں سے ایک پیاری ہے تو اس کو نکال کر پھینک دے کیونکہ آزمائش اسی پہ آتی ہے یہ پیغام ہے یا الذین آمنوا لیبلونکم کا اللہ تعالیٰ ہمیں پیاروں کی آزمائش سے بچا دے آیت 96 سمندری جانور حلال ہے یہ بھی نوٹ کیجئے سی فوڈ کھا سکتے ہیں مسلمان کدھر لکھا ہوا ہے ادھر لکھا ہوا ہے ساتویں پارے میں سورۃ مائدہ کی آیت 96 میں اور آیت 97 سے 99 میں ریچولز کا احترام کرو یعنی رسپیکٹ دا ریچول یعنی شاعر اللہ کا احترام کرو اور آیت 100 پاک اور ناپاک برابر نہیں ہیں آیت 101 ٹو 102 کثرت سوال کی ممانعت یعنی زیادہ سوال نہیں کرو عمل زیادہ کرو آیت 103 سے 104 جانوروں کا خود ساختہ تقدس خود ہی کہہ دیتے تھے یہ جانور پہنچا ہوا ہے اور یہ ایسا ہے اور ویسا ہے یہ ساری مشرکین مکہ کی بدعت کا تذکرہ اس صورت میں ہم ادھر آ کے پڑھ رہے ہیں پھر آیت 105 کسی کی گمراہی ہماری بے عملی کا جواز نہیں بن سکتی معذرت کے ساتھ یہ آیت ہر اس بہن کے لیے جو اپنے شوہر کا نام لے کر پلکنگ کرتی ہے اور پھر کہتی ہے کہ میاں نہیں مانتے آئی ڈونٹ نو وہ کون سے میاں ہیں جو لینز اٹھا کر آپ کے بلکوں کا ایک ایک بال گنتے ہیں اللہ ہمیں ہدایت دے آیت نمبر 105 کسی کی گمراہی ہماری بے عملی کا جواز نہیں بن سکتی یہ آیت ہماری ان بہنوں کے لیے ہے جو اپنے ہر غلط کام کو یا تو شوہر کے نام یا سسرال کے نام لگا دیتی ہیں बाकी बातें इसकी बाद में देखेंगे। आयत 106 से 108 में सफ़र में मौत के आसार शुरू हो जाएं तो क्या करना है। हमारा दीन ना सिर्फ यह कि हज़र बल्कि हमें सफ़र के आदाब भी सिखाता है, और सफ़र के दौरान कोई मुश्किल आए तो उसके साथ कैसे निबटना है। आयत 108 से 111, हज़रत ईसा की हकीकी दावत क्या थी। यौम यजमउल्लाहु अर्रुसुला फयकूलु माज़ा उजिबतुम, यानी क़्यामत के दिन रसूल किस चीज़ के लिए फ़िक्रमंद होंगे। आयत नंबर 112 से 113, हज़रत ईसा की कौम का मुतालबा, यह है वो मुतालबा जिसकी वजह से इस सूरत को सूरत मायदा कहते हैं। आयत 114 से 115, मौजज़े के लिए दुआ और अल्लाह का जवाब, और ये वो वाहिद दुआ है कुरान की जिसमें दोनों लफ्ज़ इकट्ठे आते हैं, अल्लाहुम्मा रब्बना। आम तौर पे कुरान की दुआएं रब्बना से शुरू होती हैं, और हदीस की दुआएं यानी जिनको आप मसनून दुआएं कहते हैं ये अल्लाहुम्मा से शुरू होती हैं, लेकिन ये एक यूनिक बात इस दुआ की, अगर आप अपने इंटरेस्ट के लिए लिखना चाहें तो लिख सकते हैं। फिर आयत नंबर 116 to 118, हज़रत ईसा का ऐलान बरात, यानी वो क़्यामत के दिन क्रिश्चियनिटी के उन सारे नज़रियात से बेनियाज होंगे जिसमें आज की क्रिश्चियनिटी जिसका शिकार हो चुकी। आयत 119 से 120, قال الله هذا يوم ينفع الصادقين صدقهم, सच्चाई का सिला रोज़े क़्यामत ही मिलेगा। दुनिया में भी अपने लिए दुआ किया करें कि अल्लाह हमें सच्चे लोगों के साथ रखे। और आयत नंबर 120 तक हमने यानी सूरत पूरी हुई, ख़ुलासा क्या दिखा कि ख़ुद के बनाए हुए अमल करके कोई भी जन्नत हासिल नहीं कर सकता। हालात के मुताबिक अदल व इंसाफ से फ़ैसला करने का हुक्म है। फिर मौजज़ात का ज़िक्र है, और अंबिया कराम ने हमेशा उम्मतों को तौहीद का दर्स दिया है। अल्लाह हमें भी तौहीद पे ही ज़िंदा रखे और इसी पे मौत दे। यहाँ ख़ूबसूरत पैगाम के साथ सूरत मायदा पूरी हुई और सूरत अलानाम शुरू होती है। सूरत अलानाम वो सूरत है जो पूरी की पूरी इकट्ठी नाजिल हुई थी, और इसकी एक एक आयत पे 70,000 फरिश्ते नाजिल हुए थे। आप भी सोचिएगा कि ये क्यों ऐसा हुआ। एक नज़र इस पर डाल के ख़ुद भी अंदाज़ा हो जाता है कि तौहीद के नूर में डूबी हुई ये ख़ूबसूरत सूरत है। इसकी आयत 1 से 6 सिफ़ात बारी ताला का बयान है, और इसमें पता चलता है कि इंसान जिस्म और रूह का मुरक्का है, और जब हम सिर्फ रूह को देखते हैं तो उसको तो कुरान अच्छा लगता है। हाँ, जिस्म को मादी चीज़ें अच्छी लगती हैं। अफसोस है कि हम सारा दिन अपने जिस्म की खिदमत करते रहते हैं और रूह की ग़िज़ा के लिए अमूमन हमारे पास वक्त नहीं होता। अगर इस पूरे को देखें तो पिछली कौमों के वाक़ियात से मक्का वालों को डराया जा रहा है, और अल्लाह की आयतों के इनकार पे डरावा है। अल्लाह की आयतों से इनकार के 3 दर्जे होते हैं। पहली बात है कोई सुने ही ना, मुंह फेर ले, तकजीब करे। दूसरा ये होता है कि दूर हो जाए, और उससे भी बुरा होता है कि मजाक उड़ाने लगे। ना मानने वालों के इतराज़ात भी हैं, और इस सूरत का शुरू भी अल्हम्दुलिल्लाह। एक और यूनिक चीज़ नोट करी है तो कर लें बेशक, कुरान पाक की 4 सूरतें हैं, बल्कि 5वीं भी किसी हद तक ऐड हो जाती है जो अल्हम्दुलिल्लाह से शुरू होती है। पहला पारा अल्हम्दुलिल्लाह, यहाँ देखिए तकरीबन 7.5 पारों पे अल्हम्दुलिल्लाह। उधर सूरत बाद में शायद याद रहे ना रहे, सूरत कहफ, यानी हर 7.5 पारों पे कुरान जो अल्हम्दुलिल्लाह से शुरू होता है। अब आप इतना वक्त लगाएंगे तो गौर करेंगे ना, तो ये 12 मेहनतें हैं जो की हुई हैं लोगों ने, उससे आप फ़ायदा उठा ले। आयत 7 से 11, नबी सल्लम की दिलजोई है, क्योंकि लोग आपका दिल दुखाते थे, अल्लाह आपके दिलों पे फाहा रखता था। आयत 12 to 14, अल्लाह गनी है, यानी उसे तुम में से किसी की ज़रूरत नहीं है। आयत 15 to 16, अल्लाह के नबी की आजजी, قُلْ إِنِّي أَخَافُ إِنْ أَصَيْتُ رَبِّي عَذَابَ يَوْمٍ عَظِيمٍ, आपको भी कभी कोई गुनाह की दावत दे या हुक्म ही दे दे, मियाँ साहब भी कुछ कह दें, यह आयत याद कर लें। इन्नी अखाफ़ु, मैं डरती हूँ, इन असही, तो अगर मैंने नाफरमानी की, रब्बी अपने रब की, किस बात से, अज़ाब यौम अज़ीम, बस कुछ ना, उसको नहीं तर्जमा समझ आता, वो खुद ही कुछ जाके किसी से पूछ लेंगे, आप बहस ना करें, बस ये आयत बता दें। फिर आयत 17-18, खैर और शर को सिर्फ अल्लाह रोक सकता है। विक्तरीन आयत है, वहीं यमसस्कल्लाहु बिदुर्रिन फला काशिफ लहू इल्ला हुवा। तो इसलिए फिर अल्लाह का दर्द खटखटाइए, लोग आपको देंगे भी क्या, और उनके पास है ही क्या बेचारों के। हम बार सफ़ा लोगों से वो मांग रहे होते हैं जो उनके पास होता ही नहीं है। फिर आयत 19-20, नबी सल्लल्लाहु अलैहि वसल्लम की सदाकत की गवाही। और आयत 21-24, शिर्क करने वाला सबसे बड़ा जालिम है। हम शिर्क को इतना हल्का लेते हैं, इट्स ओके, कुछ नहीं होता, और आप नोट कर रहे हैं कुरान में सबसे ज़्यादा तذکرہ इसका है। फिर इसी तरह 25-28, दूसरों को गुमराह करने वालों का अंजाम, यानी ज़ाहिर है जो दूसरों को भटकाएगा तो वो ख़ुद कैसे बचेगा। आयत 29-30, आखरत की तैयारी से गफलत का अंजाम। वक़ालू इन हिया इल्ला हयातुन दुनिया, कहते थे ज़िंदगी तो बस दुनिया की है ना। आज हम भी कहते हैं मौज करो, मस्ती करो, बाबर बैश कोश के जहाँ दोबारा नीस। अल्लाह कहता है ये बात वो कहते थे कि मौज करो छोड़ो। ये पता नहीं क्या बातें नबी करता है, ये मोहम्मद बिन अब्दुल्ला पता नहीं क्या बातें करता है सल्लल्लाहु अलैहि वसल्लम। आज उम्मत मुस्लिमा अपने ज़ुबान हाल से ये बता रही है कि ज़िंदगी तो बस दुनिया की है। तभी तो हमारे पास वक्त ही नहीं है, ना स्किल्स हैं, ना वक्त है अल्लाह के लिए, ना हमारे पास माल है, ना घर है, ना हौसला है, ना जरूरत है, ना दुआएं हैं। कहते ही हैं कि हमें जन्नत मिले, लेकिन उसकी एप्लीकेशन देने के बाद आराम से बैठे हैं, किस्त नहीं जमा करते, और हम कहते हैं कि हम जन्नती हैं। अल्लाह ताला हमारी आंखें खोल दे। फिर आए 31-32, कद खसीर अल्लसीना कज़्ज़बू बिलिक़ाइल्लाह, बेशक खसारे में गए, बैंक करप्ट हो गए वो लोग जिन्होंने अल्लाह की मुलाकात का इनकार किया। यानी दुनिया की ज़िंदगी खेल तमाशा नहीं, एक संजीदा हकीकत है। आयत 32 तक जो बात पढ़ी और अब इससे आगे जो बात आ रही है, इसका खुलासा क्या है? कौन अमीर कौन गरीब, इसका पता मरने के बाद लगेगा। किसकी नेकियों की पटारी में कितना है और किसने सारा कुछ दुनिया में भर के रख दिया। इसलिए जानबूझकर अंधे गूंगे बहरे बने रहना के दीन सीख लिया तो अमल करना पड़ेगा। आप माशाल्लाह 7वें पारे के ऊपर आ गए, आपने एक दफ़ा नहीं पढ़ा कि दीन नहीं सीखोगे तो अमल नहीं करना पड़ेगा। ये है वो उज़र जिस पे शैतान ने कितनों को आज जाहिल रखा। और इसी तरह से और बातें, खुश रहने का नुस्खा, जो चीज़ रब देना चाहे कोई रोक नहीं सकता, और वो ना दे तो कोई दे नहीं सकता। इसके बाद दुनिया का डर कैसा, सिर्फ़ रब का डर पकड़ लीजिए और उसकी बात मान लीजिए। दुनिया क्या है? आखरत में अल्लाह से मुलाकात की तैयारी की जगह। आय 33-36, नबी सल्लल्लाहु अलैहि वसल्लम को सब्र की तलकीन है, यानी लोग आपका मजाक उड़ाते थे, कहा आप सब्र कीजिए। 37-39, कुदरत के मोजज़ात चारों तरफ मौजूद हैं, आंखें खोल लो तुम्हें रब नज़र आएगा। आयत 40-41, मुश्किल में सिर्फ अल्लाह को पुकारो, और हम बाबा जी के पास जाते हैं, अल्लाह अकबर। 42-49, अल्लाह ताला आफात झंझोड़ने के लिए भेजता है। जब भी कोई क्लेमिटी आए, कोई हरिकेन आए, कोई और भी आफत आए, तो इस आयत को याद कीजिए। आयत 50 जो इससे आगे हम पढ़ेंगे, यानी इन आयात पे अगर खुलासा कर ले तो सख्तियाँ इंसान को आजिज़ बनाने के लिए थे, तोड़ते हैं ना। और अजाब की पहली किस्त माल दौलत इज्जत शोहरत का मिलना। आज सुबह वाले लेक्चर में कोटेशन देकर आई हूँ कि एक दफ़ा कुछ लोग गुजर रहे थे तो कचरे से, कूड़े के पास से गुजरे, तो उसमें बदबू थी, तो लोग वहाँ रुकना नहीं चाह रहे थे। हज़रत उमर ने उनको रोक कर कहा, ये रही वो तुम्हारी दुनिया जिसमें तुम्हारा दिल लगा रहता। ट्रैश कैन खोलकर आप भी सोचिएगा इसको। और जब दुनिया की दौलत मिलती है हम कहते हैं हाय कितना खुशकिस्मत है, हालांकि वो पहली इंस्टॉलमेंट होती है साहब की। फिर उसके बाद बंदा ना सुधरे तो अल्लाह फिर एकदम खींच लेता है। फिर आगे आयत 50, नबी सल्लल्लाहु अलैहि वसल्लम का इजहार आजजी है। और आयत 51-55, मोमिनों और मुजरिमों के अलग रास्ते। याद रखिए, दो तरह का जीना, दो तरह का अंजाम। क्योंकि राइट जाएंगे तो राइट साइड पे पहुंचेंगे, लेफ़्ट पे जाएंगे तो लेफ़्ट पे पहुंचेंगे। 56-58, मुशरिकीन की तरफ से समझौते की पेशकश, یعنی ابھی تک تو اللہ کے نبی کو کچھ مانا ہی نہیں، اب مانے تو کہتے ہیں چلے آئیں پھر مصالحت کر لیتے ہیں، کبھی آپ ہمارا دین مان لیا کریں کبھی ہم. آج امت مسلمہ کے ویسٹرن کنٹریز میں رہنے والے 80% لوگ اسی پالیسی پہ کام کر رہے ہیں، حالانکہ اس پہ اللہ کا غضب آتا ہے. اور آیت 59 سے 62، وَعِندَهُ مَفَاتِحُ الْغَيْبِ، غیب کی چابیاں اللہ کے ہاتھ میں، یعنی اللہ کے علم کی وسعت کا تذکرہ ہے. اور آیت 63 64، اللہ نعمتوں سے نوازتا ہے لہٰذا اسی کے آگے جھکو. آیت 65 ٹو 67، اللہ کے عذاب کی 3 صورتیں، یہ بھی اہم آیت ہے. 3 طریقے سے عذاب آ رہا ہوتا ہے، ہمیں پتہ ہی نہیں چل رہا ہوتا کہ یہ عذاب ہے کہ نعمت. آیت 68 ٹو 69، غیرت ایمانی کا تقاضا ہے کہ وہ محفلیں جس میں اللہ کے حکم ٹوٹ رہے ہوں اس سے اٹھ جاؤ. اس کو آپ نے یاد کرنا ہے کسی شادی کی دعوت میں. مہندی اپٹن پہ تو آپ جاتے ہی نہیں ہوں گے، ناچ گانے بجانے پہ تو آپ کیا جائیں گے، لیکن کوئی ایسی جگہ جہاں اللہ کا حکم ٹوٹے وہاں سے اٹھ جائیے، ورنہ آپ بھی اسی کے برابر شامل ہو جائیں گے. آیت 70، دین کو تماشا بنانے والوں کا انجام. وَذَرِ الَّذِينَ اتَّخَذُوا دِينَهُمْ لَعِبًا وَلَهْوًا، ساری شادی قرآن کے خلاف، اور رخصتی پہ سر پہ قرآن رکھ کے بیٹی کو رخصت کرتے ہیں، اور امام صاحب کے پاس بچہ آتا ہے، امام صاحب قرآن دے دیں، وہ رخصتی کرنی ہے، اور وہ بیچ میں کاغذ ڈال کے جزدان میں دیتے ہیں، اور چند گھنٹے بعد واپس آ کہتا ہے بہت شکریہ، یہ مٹھائی بھی لے لیں. کہا کھولا نہیں، کہا کھولنے کی ضرورت ہی نہیں پڑی، قرآن کھلا ہے تو ڈرتے ہیں لوگ، اور بند قرآن پہ. اس نے کہا اللہ کے بندے کھول کے تو دیکھ لیتے، اس میں تو کتابیں ڈال دی تھی میں نے. آج امت کا حال جو، اور دین تماشا، سر سے پاؤں تک دلہن جو ہے وہ سنت کے اور قرآن کے خلاف ماڈل بنی ہوتی ہے، اور ہم اس کے ساتھ قرآن کو اوپر پیش بھی کر دیں گے تو کیا ہوگا. بڑا ہی دلگیر سا آج میں نے ایک کلپ دیکھا کہ کیسے لوگ شادیوں پہ جو حد سے گزرتے جا رہے ہیں، حد سے ہی گزر گئے، یعنی حد کی بھی حد گزر گئی. اللہ ہمارے اوپر رحم کرتے. آیت 71، ہدایت اطاعت کرنے والوں کو ملتی. یہ لکھ لیں، بات مانیں گے تو ہدایت ملے گی، قرآن پڑھنے سے یا ایون پڑھانے سے بھی ہدایت نہیں ملتی. میں خود نہیں مان رہی تو آپ میری کیوں مانیں، ہم خود نہیں مان رہے ہوتے تو لوگ ہماری کیوں مانیں. آیت 71، ہدایت اطاعت کرنے والوں کو ملتی ہے. آیت 72 سے 73 میں ہے، اللہ کے در کو تھامے رکھو. اور آیت 74 سے 81، اب دوبارہ ابراہیم کا قصہ. یہ ہے وہ واقعہ جہاں ابراہیم علیہ السلام نے فطرت کے مظاہر میں رب کو پانے کی کوشش کی تھی. ابراہیم علیہ السلام کی صداقت، کیا پتہ چلا؟ پچھلی ساری آیتوں پہ خلاصہ کر لیں، برے لوگوں میں بیٹھ کر انسان برا بننے لگتا ہے، اچھے لوگوں میں بیٹھ کر اچھے کام کرنے کو دل کرتا ہے، اور صحبت کا اثر بندے پہ آتا ہے. ہر برائی سے بچنے کا ایک ہی طریقہ ہے، قرآن سے جڑ جائیں اور دوسروں کو اس سے جوڑ دیں. اور ابراہیم علیہ السلام سے طریقہ تبلیغ بھی نایات میں انسان سیکھ سکتا ہے. آیت 82 سے 90، انبیاء کرام کی کچھ باتیں. اور 91 آیت، وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِ، لوگوں نے اللہ کی وہ قدر ہی نہ جانی جو کہ اس کا حق تھا. یہ ہے وہ وجہ جس کی وجہ سے شرک ہوتا ہے، بتوں سے تجھ کو امیدیں، خدا سے بے امیدی، اور بتا پھر کافری کیا ہے. آج آپ دیکھ لیجئے لوگ اللہ سے بے نیاز اور بزرگوں کے پیچھے پھرتے ہیں، جو سنتا ہے رات کو دن کو اس کو نہیں سناتے، اور جو قبروں میں مدفون ہیں ان کی قبروں پہ جا کے کھٹکھٹاتے ہیں. تو وما قدر اللہ حق کا قدری، کیا پتہ چلا کہ لوگ نا قدرے ہیں، شرکیہ کاموں سے نیک اعمال ضائع ہو جاتے ہیں، اور اللہ تعالیٰ کے کائنات کے خالق ہونے کے دلائل پوری دنیا میں پھیلے ہوئے ہیں، تو لہٰذا اس کو اس کی نعمتوں میں اور اس کی نشانیوں میں اور قرآن کی آیتوں میں پہچانو. اور پھر آیت 92 میں، وَهَذَا كِتَابٌ أَنزَلْنَاهُ مُبَارَكٌ، قرآن پاک کی 5 شانیں ہیں ان آیات میں. آئی وش کہ میں آپ کو اس کی تفسیر کرا سکوں. 5 رنگ اس ایک آیت میں قرآن کے پیش کیے ہمیں اللہ نے. آیت 93، جھوٹوں پر موت کی سختیاں کیسے ہوتی، یعنی اللہ کے دین پہ جھوٹ باندھنے والے کی نزا کی حالت کیسی ہوتی ہے، وہ ان آیات میں ہے. اس میں ایک لیکچر بھی تھا ہمارا، بہت ہی اللہ نے اس کو برکت دی تھی، جس کا ٹاپک کیا تھا، موت سے متعلق تھا کچھ، اور میں مر گیا. ہنڈرڈز کی سیڈیز بن بن کے وہ بٹتی رہیں ہر لیکچر میں، یہ ان دنوں کا لیکچر ہے کہ اور میں مر گیا. اچانک کھڑے کھڑے جب موت آتی ہے تو کیا حال ہوتا ہے. اور آیت 94 روزے قیامت انسانوں کا ایک دوسرا اجتماع، یعنی وَلَقَدْ جِئْتُمُونَا فُرَادَى كَمَا خَلَقْنَاكُمْ، جیسے پہلی دفعہ دنیا میں اکیلے آئے تھے قیامت کے دن اکیلے ہوگے، کوئی پاس نہیں ہوگا. آیت 95 سے 99، ایمان بھی پھل کی طرح پکتا ہے. اس پہ بات ہوگی سورہ قرآن میں، فیتھ ان ایکشن میں. یعنی ایمان شروع میں نا کڑوا لگتا ہے، جیسے کچی کیری کھاتے ہیں نا کڑوی، ذرا اور کہ پک جائے تو کھٹی. لوگ کہیں گے تم تو آم کی بڑی تعریفیں کرتے تھے، یہ تو کڑوا یہ کھٹا، تو آپ کہیں گے ابھی پکنے تو دو. یہ جو بیچ کے مرحلے ہیں نا، اس میں آنسو آتے رہتے ہیں، روتا ہی رہتا ہے بندہ، ہائے یہ بھی نہیں وہ بھی ٹوٹ گیا، اس نے بھی چھوڑ دیا، اب دوست نے مجھے نہیں بلاتی. کچے ہو، پک کے دیکھو پھر تمہیں کتنی مٹھاس ملتی ہے، تمہاری مٹھاس سے دوسرے بھی میٹھا پن لے لیں گے. اور آیت نمبر 100 سے 108، ایمان والا رب کو ناراض نہیں کر سکتا. آیت 109 سے 110، جو ہدایت سے بھٹک گیا اس کو کوئی راستہ نہیں دکھا سکتا. بڑی خوبصورت آیت پہ پارا پورا ہوتا ہے. خلاصہ، نرم دل اور ایمان کو پہچاننے والے حبشہ سے آئے ہوئے لوگ تو اسلام قبول کر گئے، اور اللہ کے نبی کے پاس رہتے ہوئے لوگ سخت دلی کی وجہ سے فائدہ نہ اٹھا سکے کیونکہ دلوں میں تکبر تھا. اور پاک چیزوں کو اپنے اوپر حرام مت کرو، اہل کتاب کو پیغام دیا گیا، اور اہل کتاب نبی صلی اللہ علیہ وسلم کو اپنے بیٹوں سے بھی زیادہ پہچانتے تھے لیکن تعصب کی وجہ سے نہیں مانے. اور انسان کی حالت کو بدلنا اللہ کے لیے کچھ مشکل نہیں، شرط یہ کہ بندہ خود بھی بدلنا چاہے. ہم نے کیا سیکھا؟ حلال اور طیب کھانا ہے، بے وجہ قسمیں نہیں کھانی، کامیابی حاصل کرنے کے لیے شیطانی کاموں سے بچنا ہے. مومن صرف اللہ سے ڈرتا ہے، اور انسان کی یہ بدنصیبی ہے کہ ہدایت کو چھوڑ کر شرک کا راستہ اپنائے. اللہ ہر چیز پہ قادر ہے، نفع اور نقصان کا مالک ہے، اور اللہ کی ویسی قدر کرنا ہے جیسی کی قدر کا حق ہے. سبحان ربی کا رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.